الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. فیضان قرآن کے سلسلے میں حاضر ہیں اور آج سورۃ العنکبوت کی آیت نمبر 25 سے قرآن پاک کا درس سنیں گے. اس سے پچھلی آیات میں اللہ تعالیٰ نے حضرت ابراہیم علیہ الصلوۃ والسلام کا تذکرہ فرمایا اور ابراہیم علیہ الصلوۃ والسلام کا آگ میں ڈالا جانا اور اللہ تعالیٰ کا آپ کو بچانا، اس کا تذکرہ ہوا. اب مزید ابراہیم علیہ الصلوۃ والسلام ہی کا تذکرہ چل رہا ہے. ابراہیم علیہ الصلوۃ والسلام نے اپنی قوم کے بت پرستوں کو سمجھایا، جو سمجھایا اللہ تعالیٰ نے اسے بیان کیا، اور ان کافروں کا کیا انجام ہوگا وہ بیان ہوا. پھر حضرت لوط علیہ الصلوۃ والسلام اور حضرت ابراہیم علیہ السلام کا جو باہمی تعلق ہے اسے بیان فرمایا، کیونکہ لوط علیہ السلام بعض روایتوں کے مطابق حضرت ابراہیم علیہ السلام کے بھتیجے یا بھانجے تھے. اور پھر اس کے بعد لوط علیہ السلام کا ہی آگے تفصیلی تذکرہ شروع ہو جاتا ہے. ارشاد ہوتا ہے، بسم اللہ الرحمن الرحیم، وقال انما اتخذتم من دون اللہ اوثانا مودت بینکم فی الحیات الدنیا ثم یوم القیامت یکفر بعضکم ببعض ویلعن بعضکم بعضا ومأواکم النار وما لکم من ناصرین. اور ابراہیم نے فرمایا، اے لوگو، تم نے تو دنیاوی زندگی میں اپنی آپس کی دوستی کی وجہ سے اللہ کے سوا یہ بت معبود بنا لیے، پھر قیامت کے دن تم میں ایک دوسرے کا انکار کرے گا اور ایک دوسرے پر لعنت کرے گا، اور تم سب کا ٹھکانہ جہنم ہے اور تمہارا کوئی مددگار نہیں. ابراہیم علیہ السلام نے فرمایا کہ اے لوگو، تمہاری دنیاوی آپس کی دوستی کی وجہ سے تم لوگوں نے بتوں کو خدا بنایا ہوا ہے. ایک تو دوستی اس اعتبار سے کہ تمہارے آباؤ اجداد بتوں کو پوجتے آئے، تو ان کی پیروی کے اندر کہ چونکہ ہم سب کے باپ دادا نے بتوں کی ہی پوجا کی ہے، تو یہ جو تمہارا آپس میں پرانا نسبی اور خاندانی اور قبائلی تعلق چلتا آ رہا ہے، اس کی وجہ سے تم نے بھی بتوں کو ہی خدا بنایا ہوا ہے. یا یہ ہے کہ تم میں کچھ لوگ بتوں کی پوجا کرتے ہیں اور دوسرے بھی بتوں کی پوجا کرتے ہیں، لیکن وہ اس لیے کرتے ہیں کہ چونکہ ہماری قوم ساری بت پرستی ہی کرتی ہے، لہذا ہم بھی بت پرستی کریں گے. تو گویا تمہارا دنیاوی جو آپس کا تعلق ہے، اس کی وجہ سے تم نے بت پرستی کو اپنایا ہوا ہے. یہ نہیں ہے تم لوگوں میں سے کچھ تو اپنی جہالت کی وجہ سے کر رہے ہو اور کچھ لوگوں نے بتوں کے بارے میں سوچا، غور و فکر کیا، ان کی خدائی کے اوپر دلائل جمع کیے اور پھر انہوں نے بتوں کو خدا بنایا ہو، بلکہ حالت یہ ہے کہ اصل میں سب ہی جہالت کی وجہ سے اس کے اندر مبتلا ہیں. تو فرمایا کہ آج تو یہ آپس کے تعلقات کی وجہ سے بت پرستی بہت ڈٹے ہو، جمے ہو، کر رہے ہو، لیکن قیامت کے دن کیا ہوگا؟ تم ایک دوسرے کا انکار کرو گے اور ایک دوسرے پہ لعنت کرو گے. لعنت کرو گے کہ لعنت ہو تمہارے اوپر کہ تمہاری وجہ سے میں بت پرستی کے اندر پڑ گیا. دو اس کے اوپر کرے گا کہ تمہارے اوپر لعنت ہو تمہاری وجہ سے ہم بت پرستی کے اندر پڑ گئے. تو قیامت کے دن تمہارا یہ حال ہوگا، ٹھکانہ تمہارا جہنم ہوگا اور مددگار تمہارا کوئی نہیں ہوگا. تو دنیا کے معاملات کو، دنیا کے تعلقات کو دنیا کے صحیح معاملات کے اندر تو استعمال کیا جائے اور ان کا لحاظ کیا جائے، لیکن معاذ اللہ کفر و شرک یا خدا کی نافرمانی کے مقابلے میں دنیاوی اپنے تعلقات کو ترجیح دی جائے، یہ باطل ہے، یہ مردود ہے، اس کا انجام برا ہے. تو قوم تو بت پرست تھی، لیکن کچھ لوگ مومن بھی تھے، اور ان مومنوں میں حضرت لوط علیہ الصلوۃ والسلام بھی تھے، جو اللہ تعالیٰ کے رسول بھی تھے. چنانچہ اللہ تعالیٰ نے ان کا تذکرہ فرمایا، فَآمَنَ لَهُ لُوط وَقَالَ إِنِّي مُهَاجِرٌ إِلَى رَبِّي إِنَّهُ هُوَ الْعَزِيزُ الْحَكِيمُ. تو ابراہیم کی تصدیق لوط نے کی اور ابراہیم نے فرمایا، मैं अपने रब की तरफ हिजरत करने वाला हूँ, बेशक वही बड़ी इज्जत वाला बड़ी हिकमत वाला है। कौम ने तो इनकार किया, लेकिन हजरत लूत अलैहि सलाम ने इब्राहिम अलैहि सलाम की तस्दीक की, क्योंकि लूत अलैहि सलाम को तो खुद अल्लाह ताला ने नबी बनाया था, लिहाजा लूत अलैहि सलातो सलाम ने इब्राहिम अलैहि सलाम की तस्दीक की। और जब हजरत इब्राहिम अलैहि सलाम ने देखा कि कौम मेरी बात तस्लीम नहीं कर रही, तौहीद की तरफ नहीं आ रही, तो हजरत इब्राहिम अलैहि सलाम ने अपने मुल्क इराक से हिजरत की, आपने इराक से मुल्क शाम की तरफ हिजरत फरमाई। तो ये जो है कि मैं अपने रब की तरफ हिजरत करने वाला हूँ, मुराद ये है कि अपने रब की बाबरकत जमीन यानी सर जमीन शाम की तरफ हिजरत करने वाला हूँ। और इस हिजरत में हजरत इब्राहिम अलैहि सलाम के साथ आपकी ज़ौजा मुहतरमा हजरत सारा रज़ी अल्लाह ताला अन्हा और हजरत लूत अलैहि सलाम भी शामिल थे, यानी लूत अलैहि सलाम ने भी हिजरत की, हजरत सारा ने भी हिजरत की और हजरत इब्राहिम अलैहि सलाम ने भी हिजरत की। अब हजरत इब्राहिम अलैहि सलाम की अल्लाह ताला शाने बयान फरमाता है, क्योंकि इब्राहिम अलैहि सलाम को अल्लाह ताला ने जिन इम्तिहानात में डाला, इब्राहिम अलैहि सलाम कामयाब निकले, अल्लाह ताला ने आपका जो इम्तिहान लिया आप उसके अंदर कामयाब हुए। चुनाचे अब अल्लाह ताला ने उनको फजाइल अता फरमाए, क्या फजाइल दिए, इरशाद होता है वहबना लहू इसहाक व याकूब وَجَعَلْنَا فِي ذُرِّيَّتِهِ النُّبُوَّةَ وَالْكِتَابَ وَآتَيْنَاهُ أَجْرَهُ فِي الدُّنْيَا وَإِنَّهُ فِي الْآخِرَةِ لَمِنَ الصَّالِحِينَ اور ہم نے ابراہیم کو اسحاق اور یعقوب عطا فرمائے اور ہم نے ابراہیم کی اولاد میں نبوت اور کتاب رکھ دی اور ہم نے دنیا میں उसका सवाब उसे अता फरमाया और बेशक इब्राहिम आखिरत में भी हमारे खास कुर्ब के लायक बंदों में होगा। अल्लाह ताला ने इब्राहिम अलैहिस्सलाम को इसहाक और याकूब अता फरमाया, इसहाक अलैहिस्सलाम बेटे और याकूब अलैहिस्सलाम हजरत इसहाक के बेटे यानी पोते। एक दूसरी फसीलत, इब्राहिम अलैहिस्सलाम की औलाद में अल्लाह ने नबूवत और किताब रख दी, लिहाजा इब्राहिम अलैहिस्सलाम के बाद जितने नबी आए, खा वो हजरत इसहाक फिर हजरत याकूब फिर उनके बाद एक अरसे बाद हजरत यूसुफ अलैहिस्सलाम फिर मूसा अलैहिस्सलाम फिर ईसा अलैहिस्सलाम, ये सारे के सारे हजरत इब्राहिम अलैहिस्सलाम की औलाद। दूसरी तरफ हजरत इस्माइल और हजरत इस्माइल की नस्ल पाक से सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम, ये भी हजरत इब्राहिम अलैहिस्सलाम की औलाद। इसलिए हजरत इब्राहिम अलैहिस्सलाम को अबुल अंबिया नबियों का बाप, नबियों के बाप कहा जाता है, जैसे आदम अलैहिस्सलाम अबुल बशर है तमाम इंसानों के बाप, इब्राहिम अलैहिस्सलाम का लकब है अबुल अंबिया नबियों के बाप, क्योंकि इब्राहिम अलैहिस्सलाम के बाद जितने भी नबी दुनिया में तशरीफ लाए वो सारे के सारे हजरत इब्राहिम अलैहिस्सलाम की औलाद में से थे। तो फरमाया कि हमने इब्राहिम की औलाद में नबुव्वत को रख दिया कि सारे नबी इब्राहिम अलैहिस्सलाम की औलाद में है, नबुवत को रख दिया और फरमाया कि किताब भी हमने इब्राहिम की औलाद में रख दी। चुनाचे इब्राहिम अलैहिस्सलाम के बाद जितनी किताबें आईं वो सारी आपकी औलाद में ही आईं, क्योंकि जब नबी और रसूल आप ही की औलाद में थे तो किताबें तो रसूलों को ही अता होनी थी ना, किसी और को तो किताब नहीं मिलनी थी, लिहाजा जब सारे नबी रसूल आपकी औलाद में है तो किताबें भी आपकी औलाद में ही आई। चुनाचे हजरत दाऊद अलैहिस्सलाम जबूर मिली, मूसा अलैहिस्सलाम तौरात मिली, ईसा अलैहिस्सलाम इंजील मिली, हमारे आका सल्लल्लाहु अलैहि वसल्लम कुरान मिला। तो ये चारों जो बड़ी किताबें हैं ये सारी की सारी अल्लाह ताला ने हजरत इब्राहिम अलैहिस्सलाम की औलाद में ही अता फरमाई। इसी तरह मूसा अलैहिस्सलाम पे जो सहीफे उतरे सुहुफ इब्राहिम व मूसा, तो जो सहीफे हैं जैसे तौरात मूसा अलैहिस्सलाम पर और मूसा अलैहिस्सलाम इब्राहिम अलैहिस्सलाम की औलाद, तो जो सहीफे हजरत मूसा अलैहिस्सलाम पर उतरे वो भी हजरत इब्राहिम अलैहिस्सलाम की औलाद में ही आए। तो यूं अल्लाह ताला ने फरमाया कि हमने इब्राहिम अलैहिस्सलाम की औलाद में नबूवत और किताब रख दी। ये आपको दो फजीलतें, इसहाक याकूब किताब नबूवत, चार चीजें बयान फरमाई। अब उसके बाद फरमाया वा आतैनाहु अजरहु फिद दुनिया, और हमने इब्राहिम को दुनिया के अंदर भी उसका अजर अता फरमाया, इब्राहिम अलैहिस्सलाम को दुनिया में भी उनका अजर अता फरमाया। दुनिया में अजर क्या, ابراہیم علیہ السلام کو اللہ تعالیٰ نے لوگوں کی نظر میں عزت کا مقام عطا فرمایا. یہودی ہوں کہتے ہیں جی ہم حضرت ابراہیم علیہ السلام کو ماننے والے, عیسائیوں کہتے ہیں ابراہیم علیہ السلام کو ماننے والے, مسلمان ہیں کہتے ہیں ابراہیم علیہ السلام کو ماننے والے. پھر مسلمان تا صبح تا قیامت نماز پڑھتے رہیں گے اور نمازوں کے اندر حضرت ابراہیم علیہ السلام پہ درود بھی پڑھتے رہیں گے, جیسے ہم درود ابراہیمی پڑھتے ہیں, ہمارے درود کا نام ہی درود ابراہیمی. تو یہ اللہ تعالیٰ نے ابراہیم علیہ السلام کو دنیا کا اجر عطا فرمایا کہ دنیا میں بھی انہیں نیک نامی عطا فرمائی, لوگوں کے دلوں میں ان کی محبت پیدا فرمائی. یہ اور اگلا حضرت ابراہیم علیہ السلام کا مرتبہ اور آپ کی فضیلت کہ آخرت میں بھی ابراہیم علیہ السلام اللہ کے خاص مقرب بندوں میں سے ہوں گے. تو یہ سارے فضائل اللہ تعالیٰ نے حضرت ابراہیم علیہ السلام کے بیان فرمائے. یہاں پر یہ بھی پتا چلا, ایک تو حضرت ابراہیم علیہ السلام کے فضائل معلوم ہوئے, دوسرا یہ بھی پتا چلا کہ اللہ تعالیٰ کے نبیوں کی شان بیان کرنا, اللہ تعالیٰ کے پیاروں کی شانیں بیان کرنا, یہ اللہ کا طریقہ بھی ہے, اللہ کو محبوب بھی ہے. تو ہم اللہ کے نبیوں کا ذکر کرتے ہیں, نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا تذکرہ کرتے ہیں, آپ کی شانوں کا ذکر کرتے ہیں میلاد پاک کی صورت میں, معراج پاک کی صورت میں اور دیگر زندگی کے. ہمارے ہاں تو معمول ہے الحمدللہ صحیح العقیدہ مسلمانوں میں کہ ان کے گھر میں اگر اولاد ہو تو میلاد پاک کی محفل کرتے ہیں. وہ میلاد پاک کی محفل کیا ہے؟ نبی پاک علیہ السلام کے ذکر مبارک کی صورت ہے, آپ کو یاد کرنے کی صورت ہے. تو اللہ تعالیٰ کے پیاروں کو یاد کرنا یہ اللہ تعالیٰ کو بڑا پیارا ہے, اس لیے نبی پاک علیہ الصلوۃ والسلام کی ہم یاد مناتے ہیں, آپ کا تذکرہ کرتے ہیں, آپ کے میلاد کا تذکرہ کرتے ہیں, آپ کے نبوت عطا کیے جانے کا تذکرہ کرتے ہیں, آپ کی سیرت کا تذکرہ کرتے ہیں. یہ اللہ تعالیٰ کے پسندیدہ کاموں میں سے ہے, یعنی وہ کام ہے جو اللہ کو پسند ہے. اب حضرت لوط علیہ السلام کا تذکرہ ہوتا ہے. لوط علیہ السلام کا تذکرہ بھی اسی سیاق میں ہے کہ یہ جو سورہ مبارک ہے اس کے بارے میں ہم نے پہلے بھی ذکر کیا تھا کہ اللہ تعالیٰ نے شروع کے اندر ہی بیان فرما دیا کہ ایمان والوں کی آزمائش ہوگی, ان کا امتحان ہوگا, ان کی جانچ کی جائے گی, اللہ کی راہ میں تکلیفیں اٹھانا پڑتی ہیں. تو یہاں پر حضرت لوط علیہ السلام کا تذکرہ بھی اسی سیاق میں ہے کہ لوط علیہ السلام کا واقعہ اٹھا کے دیکھو, کتنی تکلیفیں اٹھائیں, قوم نے آپ کا کیسا مذاق اڑایا, کتنا آپ کو دکھ پہنچایا, کتنی تکلیفیں پہنچائی, لیکن حضرت لوط علیہ السلام اپنے ایمان پر بھی ثابت قدم رہے. وہ تو اللہ کے نبی رسول سے ثابت قدم ہی رہنا تھا, لیکن اس کے ساتھ راہ خدا میں تکالیف اٹھانے پر بھی انہوں نے صبر کیا. چنانچہ ارشاد ہوتا ہے وَلُوطًا اِذْ قَالَ لِقَوْمِهِ إِنَّكُمْ لَتَأْتُونَ الْفَاحِشَةَ مَا سَبَقَكُمْ بِهَا مِنْ أَحَدٍ مِنَ الْعَالَمِينَ أَإِنَّكُمْ لَتَأْتُونَ الرِّجَالَ وَتَقْطَعُونَ السَّبِيلَ وَتَأْتُونَ فِي نَادِيكُمُ الْمُنكَرَ فَمَا كَانَ جَوَابَ قَوْمِهِ إِلَّا أَن قَالُوا أُتِينَا بِعَذَابِ اللَّهِ إِن كُنتُم مِّنَ الصَّادِقِينَ قَالَ رَبِّ انصُرْنِي عَلَى الْقَوْمِ الْمُفْسِدِينَ. اور لوط کو یاد کرو جب اس نے اپنی قوم سے فرمایا اے لوگو بے شک تم بے حیائی کا وہ کام کرتے ہو جو تم سے پہلے دنیا بھر میں کسی نے نہ کیا, کیا تم مردوں سے بد فعلی کرتے ہو اور لوگوں کا راستہ کاٹتے ہو اور اپنی مجلسوں میں برے کام کو آتے ہو؟ تو اس کی قوم کا کوئی جواب نہ تھا مگر یہ کہ قوم نے کہا اے لوط اگر تم سچے ہو تو ہم پر اللہ کا عذاب لے آؤ. لوط نے اللہ کی بارگاہ میں عرض کی اے میرے رب ان فسادی لوگوں کے مقابلے میں میری مدد فرما. یہ حضرت لوط علیہ السلام کے واقعہ کا کچھ حصہ بیان ہوا, آگے میں یہ واقعہ چل رہا ہے. یہاں پر کچھ چیزیں وہ ہیں جن کی طرف توجہ دلانا مقصود ہے. پہلی بات تو یہ کہ لوط علیہ السلام نے اپنی قوم کی جن خرابیوں کا تذکرہ کیا ان میں کون سی خرابیاں ہیں؟ نمبر ایک تو یہ ہے کہ قوم لوط معاذ اللہ بد فعلی کرتی تھی, مرد مردوں کے ساتھ جنسی تعلقات رکھتے تھے جو خبیث گھناؤنا گندا اور ملعون کام ہے, اس قوم کے اندر یہ رائج تھا. اس پر حضرت لوط علیہ السلام نے فرمایا تھا کہ تم وہ کام کرتے ہو کہ پوری دنیا کے اندر یہ بے حیائی آج تک کسی نے نہیں کی، کیونکہ یہ انہوں نے شروع کی تھی، قوم لوط نے شروع کی تھی. دوسرے نمبر پر یہ اتنی گندگی یہ پھیلائی ہوئی تھی انہوں نے بد فعلی کی کہ لوگ ادھر سے گزرنا ہی پسند نہیں کرتے تھے، وہ راستہ ہی انہوں نے چھوڑ دیا جس راستے پر یہ قوم بستی تھی. تو یہ تھا ان کا راستے کاٹنا. اور یہ بھی مراد ہو سکتی ہے کہ راستے میں لوگوں کو یہ تنگ کرتے تھے، جیسے آج کل بھی ہوتا ہے نا کہ راستے کے اندر لڑکے بیٹھ جاتے ہیں، گزرنے والی لڑکیوں کو چھیڑتے ہیں، معزز محلے کا آدمی گزرتا اس پہ بھبتیاں کستے ہیں، کسی کا مذاق اڑاتے ہیں، کسی پہ جملے کستے ہیں. تو وہ حرکتیں یہ قوم کرتی تھی. تو اس پر فرمایا کہ کیا تم لوگوں کا راستہ کاٹتے ہو کہ اپنی حرکتوں کی وجہ سے تم نے ان کو راستہ چھوڑنے پر مجبور کر دیا. یہ ان کی مزید خرابیاں. پھر فرمایا کہ تم اپنی مجلسوں میں برے کام کو آتے ہو. برے کام سے ایک تو مراد وہی کہ گندے خیالات اور گندی حرکتوں کے لیے اپنی مجلسوں میں بیٹھتے تھے. دوسرے نمبر پر یہ بھی ہو سکتا ہے کہ اس کے علاوہ بھی ان کی گندی حرکتیں ہوں اور ان کے گندے کام اور غلط حرکتیں ہوں جس کے لیے وہ مجلسوں میں بیٹھتے تھے. تو حضرت لوط علیہ السلام نے ان چیزوں کو ایڈریس کیا. جو چیزیں یہاں بیان فرمائی، ہمارے معاشرے میں، ہمارے معاشرے کے اندر بھی کوئی بہت اچھا ماحول نہیں ہے. بہت ساری چیزیں ہمارے ہاں بھی پائی جاتی ہیں. یہ جو بدفعلی ہے مردوں کی مردوں کے ساتھ، معاذ اللہ، اللہ تعالی محفوظ فرمائے، کیا یہ ہمارے معاشرے میں نہیں پائی جاتی؟ دنیا بھر کے اندر، یہ صرف ہمارے ملک کی بات نہیں ہے، پوری دنیا بلکہ کئی ملکوں کے اندر تو اس کی باقاعدہ شادیوں کی اجازت اور اس طرح کی بھی ساری چیزیں، لیکن اسلامی ممالک کے اندر بھی یہ گندگی موجود ہے. بعض علاقے مشہور ہوتے ہیں جی فلاں علاقے کے اندر یہ گندگی بہت پائی جاتی ہے. ہمارے یہاں بھی ایسا ہی ہے. پتہ ہے کہ فلاں طبقہ ہے جس کے اندر یہ چیز پائی جاتی ہے. یہ جو ورک شاپس اور یہ اس طرح کے جہاں پر گندے ماحول ہیں، اڈے ہو گئے اور اس طرح کی چیزیں، وہاں پر یہ گند پایا جاتا ہے، یہ لانتی کام وہاں پر موجود ہے اور لگے ہوئے اس کام کے اندر. اسی طرح دوسری بات جو ہے کہ راستہ کاٹنا. راستہ کاٹنے سے مراد کے لوگوں کو اتنا تنگ کر دینا کہ لوگ راستے سے نہ گزرے. یہ بھی ہے. ایک طرف تو وہ چور ڈاکو اور لٹیرے اور بدماش لوگ ہیں کہ جو گلی محلوں میں اس طرح بیٹھتے ہیں کہ لوگ گلیوں میں نکلنا چھوڑ دیتے ہیں. جیسے ہمارے یہاں کا ماحول تھا، یعنی کراچی کی میں بات کر رہا ہوں، رات کے وقت گلیوں سے گزرنا مشکل تھا کہ موبائل چھیننے والے، پیسے چھیننے والے، گولی مار دینے والے لوگ ڈھیروں ڈھیر یہاں موجود تھے. تو لوگوں کے راستے کاٹے ہوئے تھے کہ لوگ بےچارے جو ہے وہ دیکھتے تھے کہ یار کوئی رش والا ایریا تو وہاں سے گزرے. عام علاقے سے گزرنا مشکل تھا چوروں ڈاکوؤں لٹیروں اور یہ چھیننے والوں کی وجہ سے. تو یہ بھی راستہ کاٹنا ہے. اچھا اسی طرح یہ بھی وہ بھی لوگ ہیں کہ جو گزرنے والوں کو تنگ کرتے ہیں، جیسے بدماش، لوفر اور گھٹیا ذہنیت والے اور ان پڑھ اور جاہل قسم کے لڑکے بیٹھے ہوتے ہیں گلیوں کے اندر. لڑکی گزرے گی اسے چھیڑیں گے، عورت گزرے گی اسے چھیڑیں گے، کوئی لڑکا گزرے گا اسے چھیڑیں گے، داڑھی والا گزرے گا اسے چھیڑ دیں گے، کوئی اور گزرے گا اسے چھیڑ دیں گے، اور یہ کہہ کہہ ماریں گے، خوش ہوں گے اور بڑا اس کے اوپر فخر کریں گے اور بڑے جو ہے انجوائمنٹ کریں گے اس سے کہ انہوں نے لوگوں کا جینا حرام کیا ہوا، محلے والوں کی عزت انہوں نے تباہ کی ہوئی ہے. تو یہ جو اس طرح کے گندے لوگ ہیں، اس طرح کے لوفر اور بدماش اور کمینہ صفت لوگ ہیں، یہ بھی اسی کیٹیگری کے اندر آتے ہیں کہ جن کی وجہ سے لوگ گلی سے گزرنا چھوڑ دیتے ہیں. اور یہ ہوتا ہے، یہ بالکل ہوتا ہے، یہ کہ ہمارے ہاں بھی ایسے لوگ اور ایسی گلیاں موجود ہوتی ہیں کہ جہاں سے شریف آدمی گزرتے ہوئے 10 مرتبہ سوچتا ہے کہ میں اس گلی سے گزروں یا نہ گزروں، کیونکہ اس گلی کے اندر فلاں بدماش یا لوفر یا فلاں کمینہ صفت آدمی بیٹھا ہوا ہے. تو یہ قوم لوط کے پیروکار، یہ ان کی اس ذلیل حرکت کے پیروی کرنے والے ہیں جو ہماری گلی محلوں کے اندر بھی موجود ہیں. اچھا تیسری بات کہ اپنی مجلسوں میں برے کام کرنے کو آتے ہو. تو ہمارے یہاں لوگوں نے، بعض لوگوں نے اس طرح کا ماحول بنایا ہوتا ہے کہ ان کا وہ اڈا یا ان کی وہ بیٹھک یا ان کی وہ جو گیدرنگ ہے وہ گندے کاموں کے لیے ہوتی ہے. جیسے ہمارے یہاں کلب ہے، حالانکہ کلب ویسے بڑے وہ جناب مہذب اور بڑے ایجوکیٹڈ اور ویلدی اور مالدار لوگوں کے شمار کیے جاتے ہیں. اچھے ہو سکتا ہے کہ ہوں، سنا نہیں آج تک کہ اچھے بھی ہوتے ہوں گے، لیکن ویسے وہاں کیا ہوتا ہے، وہی اپنی ماں بہن بیٹی بیوی کو لے کے جانا اور بے حیائی اور یہ اور وہ، ان کاموں کے لیے کلب بنائے جاتے ہیں. कि वहां पर जाएंगे और ये सारी हरकतें करेंगे, अच्छे भी होते होंगे, लेकिन शायद जो मोस्टली सुना है और जो उसका माहौल आज तक सुनने में आया वो यही है कि वहां सीधे काम करने के लिए कम ही होते हैं। तो ये वो है कि मजलिसें बनाई हुई हैं, खा वो क्लब बनाने की सूरत में है, या वो बैठक है, या वो को अड्डा है, या वो किसी की गली के बाहर के दरवाजे के सामने जनाब थड़े के ऊपर बैठे हुए, लेकिन वो बैठने का मकसद जो है वो इसी तरह का होता है कि वहां पर बैठेंगे, फोहश लतीफे, फोहश बातें, गंदी बातें और गंदे दिमाग और गंदी सोचें एक दूसरे के साथ शेयर करेंगे। तो ये कौम लूत की जो खबासतें थी वो आज के मुआशरे के अंदर भी मौजूद हैं, आज के लोगों में भी मौजूद हैं। तो इन पर दुनिया में अल्लाह का अजाब नहीं आ रहा, तो इसका यह मतलब नहीं है कि क्यामत के अजाब से महफूज रहेंगे। हो सकता है कि अल्लाह ताला दुनिया में भी इनको मुख्तलिफ अजाबात में डाल दे। वो तो नहीं है कि बस्ती उठा के उल्टा दी जाए जैसे कौम लूत के साथ हुआ, लेकिन ये जो एड्स का मरज है, ये जो रंग बिरंगे अमराज हैं जिनके अंदर मुबतला आदमी मौत मांगता है और उसे मौत नहीं आती, तकलीफ दे जिंदगी गुजारता है और पूरे घर वालों के लिए अजाब बन जाता है, घर वाले उसकी मौत का इंतजार कर रहे होते हैं, पैसे खत्म हो जाते हैं उसका इलाज कराने के लिए, ये भी तो खुदा के अजाब की सूरत हो सकती है। तो हो सकता है कि ये जो माहौल ऐसा बनाया हुआ बदफेली का और लोगों को रास्तों में छेड़ने का, तंग करने का और गंदे इस तरह के गैदरिंग और गंदी बैठकें बनाने का और गंदे क्लब बनाने का, ये उसका अंजाम हो कि खुदा का अजाब इनफरादी तौर पर जुदा जुदा मुख्तलिफ अंदाज में लोगों पर आ रहा है, तो ये भी हो सकता है। ये नहीं कहते कि कतई तौर पर ऐसा ही है, लेकिन मुमकिन है कि ये सूरत हो। तो लिहाजा थोड़ा सा अपनी हालत की तरफ गौर कर लेना चाहिए कि हम जिस मुआशरे में जी रहे हैं और जो हम काम कर रहे हैं ये काम कैसे हैं, क्या ये हमारी हमारे शायाने शान है? बहसियत मुसलमान हमें कौम लूत के तरीकों पर चलना है या उनसे बचना है? हमें उनसे बचना है, करना नहीं है हमें वो, उन कामों से बचना है। ये तो होगी एक बात। अच्छा, अब दूसरी बात कि लूत अलैहि सलाम ने अपनी कौम की इन बुराइयों को सरेआम बयान किया, खुल्लम खुल्ला उनको मुखातब करके कहा तुम ये करते हो, ये करते हो, ये करते हो। अगर लूत अलैहि सलाम के जमाने में आज के सेकुलर और लिबरल साहिबान होते, खा वो दानिश्वर कहलाने वाले या वो साहबी कहलाने वाले या वो पढ़े लिखे और बड़े जनाब सैरो सियाहत के अफराद होते, ये होते तो ये शायद लूत अलैहि सलाम को मशवरा देते कि आप जनाब क्या बात करते हैं, आप अपने पास रहें, लोगों को करने दें, हर बंदे का अपना मजहब है, उसका खुदा का मामला है, आप क्यों मुआशरे के अंदर जनाब इस तरह लोगों को तंग कर रहे हैं, परेशान कर रहे हैं, समझाने पे बैठे हुए, हर बंदे का अपना मजहब है, आपको ताल्लुक नहीं होना चाहिए किसी के साथ। अगर सेकुलर होते तो शायद ये कहते जैसे आज कहते, आज लोगों को बुराई का समझाने जाए या हुकूमत ही अगर कोई ऐसा इकदाम करे कि लोगों को किसी बेहयाई और बुराई से बचाने के लिए कुछ इकदाम करे, जैसे अभी कुछ अर्सा पहले इंटरनेट की गंदी वेबसाइट के ऊपर कुछ फिल्टर लगाने की कोशिश की गई कि इसको रिड्यूस किया जाए, कम किया जाए, खत्म किया जाए, तो हमारे जनाब दानिशवरों की दानिश की जनाब हंडियां उबलना शुरू हो गई। हुकूमत को क्या तकलीफ है, रियासत को क्या मसला है कि वो जनाब लोगों को मजबूर कर रहे, लोगों की मर्जी है, जिसने गंद देखना उसकी मर्जी है, जिसने नहीं देखना उसकी मर्जी। हया लोगों की अपनी जात में होती है और पर्दा आंख का होता है, जिसने अच्छा बनना खुद बने, नहीं बनना ना बने, हुकूमत को क्या तकलीफ है। और ये मौलवियों को क्या मसला है कि जनाब हर चीज के अंदर बोलते हैं, ये क्या गंदे पोस्टर रोडों के ऊपर लगाए हुए, एडवर्टाइजमेंट की सूरत में बड़े बड़े साइन बोर्ड के ऊपर नंगी औरतें लिटाई हुई और ये सारा कुछ करते हैं, तो ये सेकुलर और लिबरल जो है ये सब चीखना शुरू कर देते हैं इसके ऊपर कि ये कोई जरूरत नहीं है किसी को कुछ कहने की, हर बंदे का अपना दीन है, हर एक ने खुदा को जवाब देना है, उसे पता है उसे अच्छा रहना चाहिए या बुरा रहना चाहिए, हर आदमी अपनी जिंदगी के अंदर आजाद है, किसी को कहने की जरूरत नहीं है कि जनाब शराब खाना ना बने और बदकारी का अड्डा ना बने और ये ना हो और वो ना हो। ये हमारे सेकुलर और लिबरल लोगों की सोच है और ये अगर लूत अलैहि सलाम के जमाने में होते तो शायद अगर इनको उस वक्त मजामीन और आर्टिकल लिखना होते तो इसी तरह के लिखते जैसे मैं अभी कह रहा हूं। लेकिन अल्लाह जो कुरान पाक के अंदर बयान फरमाता है वो कुछ और है। अल्लाह के रसूलों ने, अल्लाह के नबियों ने कौम को बुराइयों से रोका, उनके ऊपर सख्ती भी की, नरमी भी की, हिकमत अमली से उनको समझाया, उनको मुख्तलिफ अंदाज के अंदर समझाया। और आज अगर मौलवी भी समझाता है तो वो हजरत लूत अलैहि सलाम की सुन्नत पे अमल करता है। वो अगर अपनी कौम को समझाता है वो अगर कहता है कि बुराई के अड्डे खत्म किए जाएं, वो अगर डिमांड करता है कि शराब खाने बंद किए जाएं, क्लबों का माहौल दुरुस्त किया जाए, गंदगी के अड्डे बंद किए जाएं, तो वो हजरत लूत अलैहिस्सलाम की सुन्नत पे अमल करता है, वो अल्लाह के रसूलों की सुन्नत पे अमल करता है। तो लिहाजा अब हर बंदा खुद देख ले, हमारे यहाँ तो जनाब प्रोफेसर कहलाने वाले और एजुकेटेड कहलाने वाले और खास तौर पर मीडिया से ताल्लुक रखने वाले फिलोसफर, इन्होंने तो ये बनाया हुआ जनाब दीन तो हमने समझा हुआ, दीन दुनिया हमें पता है, जो हमारी राय हतमी है, कती आखरी है। लेकिन मैं ये अर्ज करूंगा कि सूरत पढ़ लें, कुरान पढ़ लें, कुरान में देख लें रसूलों का तर्ज अमल क्या है और रसूलों के दुश्मनों का तर्ज अमल क्या था। तो हम जब तक अल्लाह ताला ने तौफीक दी है, जब तक दाढ़ी वाला, इमामे वाला, टोपी वाला, जब तक कुरान हदीस पढ़ने वाला कुरान हदीस पढ़ता रहेगा, वो अल्लाह के नबियों के तरीकों पर चलेगा, वो हजरत लूत अलैहिस्सलाम के इसी तरीके पर चलते हुए समझाएगा, रोकेगा, मना करेगा, बुराई बयान करेगा बुराइयों की, और गलत काम को गलत ही कहेगा। लिहाजा ये अल्लाह ताला ने शरफ अता फरमाया जिसे रुका नहीं जा सकता। जो इसके मद्दे मुकाबले खड़े हैं वो गौर कर लें कि वो किसके कहने के ऊपर चल रहे हैं, वो किस तर्ज अमल को अपना रहे हैं। तो जब हजरत लूत अलैहिस्सलाम ने कौम को समझाया तो कौम के पास और कोई जवाब नहीं था, सिर्फ ये जवाब दिया कि ए लूत, अगर तुम सच्चे हो तो जो खुदा का अजाब तुम हमें बताते हो वो अजाब ही ले आओ, मार दो हमें, अजाब ले आओ, मार दो हमें, खत्म कर दो उस अजाब के जरिए, हमने नहीं सुधरना, ले आओ जो अजाब लेके आना है। तो हजरत लूत अलैहिस्सलाम ने अल्लाह की बारगाह में अर्ज की, रब्बिन सुरनी अलल कौमिल मुफसिदीन, ए मेरे रब, इन फसादी लोगों के मुकाबले में मेरी मदद फरमा। तो लूत अलैहिस्सलाम ने खुदा की बारगाह में अर्ज की और फिर अल्लाह ताला ने मदद भी फरमाई। अब उसके बाद अगला वाकया बयान होता है कि लूत अलैहिस्सलाम की कौम पर जब अजाब आया तो वो फरिश्ते जब आए तो फरिश्ते कैसे आए, उनका आना कैसा था, अब उसका बयान होता है। इरशाद हुआ, वलम्मा जाअत रुसुलुना इब्राहीम बिल बुशरा कालू इन्ना मुहलिकु अहली हादिही अल-क़रिया इन अहलहा कानू ज़ालिमीन क़ाल इन फीहा लूता क़ालू नहनु अअलमु बिमन फीहा लनुनज्जियन्नहु व अहलहु इल्ला मरअतहु कानत मिन अल-ग़ाबिरीन। और जब हमारे फरिश्ते इब्राहीम के पास खुशखबरी लेकर आए तो फरिश्तों ने कहा हम जरूर इस शहर वालों को हलाक करने वाले, बेशक इस शहर वाले जालिम हैं। इब्राहिम ने कहा कि उस शहर में तो लूत भी मौजूद है। फरिश्तों ने कहा हमें खूब पता है जो कोई उसमें है, जरूर हम लूत और उसके घर वालों को नजात देंगे मगर उसकी बीवी को नहीं, वो बीवी अजाब में रह जाने वालों में से है। ये उस वाक्य की इब्तिदा। फरिश्ते हजरत इब्राहिम अलैहिस्सलाम के पास आए थे हजरत इब्राहिम अलैहिस्सलाम को बेटे की खुशखबरी देने, अल्लाह ताला आपको बेटा अता फरमाएगा। तो वो वाक्य और भी जगह पर तफसील के साथ है, 12वें पारे में गुजरा है, इसी तरह 27वें पारे के अंदर भी आएगा। तो वो वाक्य अपनी जगह, यहां जब फरिश्ते आए खुशखबरी देने के लिए तो आकर उन्होंने मजीद इब्राहिम अलैहिस्सलाम को यह बताया कि ए इब्राहिम अलैहिस्सलाम, आपको तो हम खुशखबरी देने आए लेकिन लूत अलैहिस्सलाम की जो कौम है उन्हें हम हलाक करने आए, हम उन्हें तबाह कर देंगे क्योंकि उस शहर के रहने वाले जालिम हैं। इब्राहिम अलैहिस्सलाम ने फरमाया कि ए फरिश्तो, तुम उस शहर को हलाक करोगे, वहां तो हजरत लूत अलैहिस्सलाम अल्लाह के नबी हैं, खुदा के बरगुजीदा पैगंबर हैं, वहां तो वो भी मौजूद है, तुम बस्ती को हलाक करोगे। तो फरिश्तों ने अर्ज की कि ए इब्राहिम अलैहिस्सलाम, हमें पता है लूत अलैहिस्सलाम वहां पर हैं, उनके साथ ईमान वाले वहां पर हैं, हमें पता है, हम यूं हलाक करेंगे कि लूत अलैहिस्सलाम और उनके मानने वालों को बस्ती से निकाल देंगे, निकालने के बाद हम उनके बस्ती वालों को हलाक करेंगे और लूत अलैहिस्सलाम के घर वाले नजात पाएंगे, लेकिन लूत अलैहिस्सलाम की बीवी नजात नहीं पाएगी, वो हलाक होगी क्योंकि वो काफिरा थी, बीवी काफिरा थी, लिहाजा वो नजात नहीं पाएगी, तो वो अजाब में रह जाने वालों में से होगी। चुनाचे ये हजरत इब्राहिम अलैहिस्सलाम से बात हुई। अब उसके बाद फरिश्ते गए हजरत लूत अलैहिस्सलाम के पास जिस बस्ती में उन्होंने बस्ती वालों को हलाक करना था वहां चले गए। वहां क्या हुआ, अब अल्लाह ताला बयान फरमाता है, वलम्मा अन जाअत रुसुलुना लूतन सीअ बिहिम वदाक़ बिहिम ज़रअ वक़ालू ला तख़फ़ वला तहज़न इन्ना मुनज्जूका व अहलका इल्ला मरअतका कानत मिनल ग़ाबिरीन। और जब हमारे फरिश्ते लूत के पास आए तो लूत को फरिश्तों का आना बुरा लगा और वो फरिश्तों की वजह से तंग दिल हुए और फरिश्तों ने कहा, ए लूत आप ना डरें, गमगीन ना हो, बेशक हम आपको और आपके घर वालों को बचाने वाले हैं सिवाय आपकी बीवी के कि वो पीछे रह जाने वालों में से है। यानी फरिश्ते आए, कैसे फरिश्ते आए, बड़े खूबसूरत लड़कों की शक्ल में, और ये कौम पहले ही तबाहशुदा कि खूबसूरत लड़कों के पीछे गंदी नीयतों के साथ ये फिरते थे और गंदे काम करते थे। अब फरिश्ते जब खूबसूरत लड़कों की शक्ल में आए तो लूत अलैहिस्सलाम को बड़ी परेशानी हुई, आपने पहले पहचाना नहीं कि ये फरिश्ते। तो फरिश्तों का आना यानी उन खूबसूरत लड़कों का आना लूत अलैहिस्सलाम को बुरा लगा और आपका बड़ा दिल तंग हुआ कि अब मैं इन लड़कों की हिफाजत कैसे करूंगा, कौम तो गंदी ज़हनियत के साथ आ जाएगी, मैं इनकी हिफाजत कैसे करूंगा। जब फरिश्तों ने लूत अलैहिस्सलाम को देखा कि हमारी वजह से परेशान है तो उन्होंने अर्ज की, ए लूत अलैहिस्सलाम आप डरे नहीं, गम ना करें, हम खुदा के फरिश्ते हैं और आपकी बस्ती वालों को हलाक करने के लिए आए, लिहाजा हम आपको बचाएंगे, आपके घर वालों को बचाएंगे सिवाय आपकी बीवी के, और बाकी सारी बस्ती को हम हलाक कर देंगे, तबाह कर देंगे। चुनाचे अब फरिश्तों ने क्या कहा, उन्होंने कहा, इन्ना मुंज़िलून अला अहली हाज़िहिल क़रियति रिज़्ज़म मिनस समाई बिमा कानू यफ़्सुकून, बेशक हम इस शहर वालों पर आसमान से अजाब उतारने वाले हैं क्योंकि ये नाफरमानी करते थे। वलक़द तरकना मिन्हा आयतम बय्यिनतन लिक़ौमी यअक़िलून, और बेशक हमने अक्ल वालों के लिए इस बस्ती में रोशन निशानी बाकी रखी। यानी फरिश्तों ने बता दिया कि ए लूत अलैहिस्सलाम हम इन शहर वालों पर आसमान से अजाब उतारेंगे, यानी आसमान से इन पर पत्थरों की बारिश करेंगे, इन्हें हलाक कर देंगे क्योंकि ये नाफरमान, ये फासिक है, ये फिस करने वाले, बिमा कानू यफ़्सुकून, ये खुदा की नाफरमानियां करने वाले हैं, हम इनको हलाक कर देंगे। और फिर उस अजाब के जो असरात हैं उन्हें इबरत की निशानी के तौर पर बाकी रखेंगे। चुनाचे फिर उसके बाद खुदा का अजाब आया, लूत अलैहिस्सलाम उनके मानने वाले पहले निकल गए, फरिश्ते पहले उनको बाहर ले गए और बाकी कौम पे अल्लाह ताला का अजाब नाजिल हुआ। तो ये हजरत लूत अलैहिस्सलाम की कौम का वाकया। इसके बाद हजरत शोएब अलैहिस्सलाम का वाकया भी मुख्तसर अल्फाज के अंदर दो आयतों में बयान किया। फरमाया, वइला मदयन अखाहुम शोएबा فقال يا قوم اعبدوا الله وارجوا اليوم الاخر ولا تعثوا في الارض مفسدين। مدین کی طرف ان کے ہم قوم شعیب کو بھیجا تو شعیب نے فرمایا, اے میری قوم اللہ کی بندگی کرو اور آخرت کے دن کی امید رکھو اور زمین میں فساد پھیلاتے نہ پھرو۔ یہ حضرت شعیب علیہ السلام کا پیغام, یا مختصر ہے قرآن کی دوسری آیت میں بڑی تفصیل کے ساتھ اس کا بیان ہوا کہ شعیب علیہ السلام نے فرمایا کہ اللہ کی بندگی کرو, آخرت پر ایمان رکھو اور زمین میں فساد نہ پھیلاؤ۔ اور یہ قوم ناپ تول میں کمی کرتی تھی, جیسے ہمارے یہاں ناپ تول میں ڈنڈی مارتے تو وہ قوم بھی ناپ تول میں ڈنڈیاں مارتی, تو فرمایا کہ ناپ تول میں کمی نہ کرو, گھٹیا سودا نہ دو, کم نہ تولو, کم نہ ناپو, کم وزن نہ کرو۔ لیکن قوم نے کیا کیا, ماننے سے انکار کر دیا, تکذیب کی, جھٹلایا۔ تو کیا ہوا, اللہ تعالیٰ فرماتا ہے, فَكَذَّبُوهُ فَأَخَذَتْهُمُ الرَّجْفَةُ فَأَصْبَحُوا فِي دَارِهِمْ جَاثِمِينَ۔ تو قوم نے شعیب کو جھٹلایا, شعیب علیہ السلام کو جھٹلایا, تو اس قوم کو زلزلے نے آ لیا, تو صبح اپنے گھروں میں گھٹنوں کے بل پڑے رہ گئے۔ چنانچہ قوم نے جب تکذیب کی, جھٹلایا, خدا کا عذاب آیا, اور وہ عذاب آیا ایک زلزلے کی صورت, زلزلہ آیا, پوری کی پوری قوم اس زلزلے کی وجہ سے ہلاک ہو گئی۔ اب اس کے بعد اللہ تعالیٰ نے کچھ مزید کافروں کا ذکر کیا اور ان کا بھی بیان کر دیا۔ فرمایا وعادم و ثمود وقد تبین لکم من مساکنہم وزین لہم الشیطان اعمالہم فصدہم عن السبیل وکانو مستبصرین. اور ہم نے عاد اور ثمود کو ہلاک کر دیا, دو قوموں کے نام عاد اور ثمود, اور ان کی رہائش کے مقامات اے لوگوں تمہارے لیے ظاہر ہو چکے, اور شیطان نے ان کے اعمال ان کے لیے خوبصورت بنا دیے اور انہیں راستے سے روکا حالانکہ وہ سمجھدار تھے. وقارون وفرعون وحامان ولقد جاءهم موسى بالبينات فاستكبروا في الارض وما كانوا سابقين. اور ہم نے قارون اور فرعون اور حامان کو ہلاک کیا, بے شک ان کے پاس موسیٰ روشن نشانیاں لے کر آئے تو انہوں نے زمین میں تکبر کیا اور وہ ہم سے نکل کر جانے والے نہ تھے. یہ اللہ تعالیٰ نے ان کا بیان کر دیا. قوم عاد ہلاک ہوئی, قوم ثمود اور ان کی بستیاں تو اہل عرب جانتے ہیں. قوم ثمود جو ہے اس کی بستی جو ہے وہ وہاں پر مدائن صالح کے علاقے میں, اور قوم عاد کی جو بستی ہے یہ یمن کے علاقے میں, تو لوگوں کو پتا تھا کہ وہاں کی حالت کیا ہے. پھر قارون فرعون اور حامان ان کو بھی اللہ تعالیٰ نے ہلاک کر دیا. اب اللہ تعالیٰ سب کا اجمالی خلاصہ بیان فرماتا ہے, جتنی قوموں کا تذکرہ ہوا اب ان کا اجمالی خلاصہ فرمایا. فَكُلًا أَخَذْنَا بِذَنْبِهِ, تو ان میں سے ہر ایک کو ہم نے اس کے گناہ کی وجہ سے ہی پکڑا, جسے بھی ہلاک کیا اس کے گناہ کی وجہ سے ہی پکڑا. تو ان میں سے کسی پر ہم نے پتھراؤ بھیجا جیسے قوم لوط, اور ان میں کسی کو خوفناک آواز نے پکڑ لیا جیسے قوم ثمود, اور ان میں کسی کو زمین میں دھسا دیا جیسے قارون, اور ان میں کسی کو ڈبو دیا جیسے فرعون, اور اللہ کی شان نہ تھی کہ ان پر ظلم کرے, ہاں وہ لوگ خود ہی اپنی جانوں پر ظلم کرتے تھے. یہ اللہ تعالیٰ نے قانون بیان کر دیا کہ اللہ جسے سزا دیتا ہے اس کے گناہ کی وجہ سے سزا دیتا ہے, بلا گناہ بلا عذر بلا وجہ اللہ تعالیٰ کسی کو عذاب نہیں دیتا, دے تو مالک ہے لیکن اللہ تعالیٰ دیتا نہیں. تو فرمایا کہ اللہ کی یہ شان نہیں کسی پر زیادتی کرے ظلم کرے, ہاں لوگ ہی اپنی جانوں پر ظلم کرتے ہیں کہ حرکتیں وہ کرتے ہیں گناہ وہ کرتے ہیں کہ خدا کا عذاب ان پر اترے. اللہ تبارک و تعالی ہمیں اپنے عذاب سے ہمیشہ ہمیشہ کے لیے محفوظ فرمائے, دنیا کے اندر بھی اللہ تعالی ہمیں اپنے عذاب سے محفوظ فرمائے, قبر میں بھی اور آخرت کے اندر بھی اللہ تعالی ہماری حفاظت فرمائے, اور اللہ تعالی ان لوگوں کی پیروی سے بچائے جن پر خدا کا عذاب آیا, جن پر خدا کا عذاب آیا ان قوموں کی پیروی اور ان جیسی حرکتیں کرنے سے اللہ تعالی محفوظ فرمائے, اور اللہ تعالی اپنے پیاروں کے پیچھے چلنے کی, اپنے محبوب بندوں کے پیچھے چلنے کی توفیق عطا فرمائے. آمین بجاہ النبی الامین صلی اللہ علیہ وسلم.